أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين پیر صاحب پگاڑا جو پاکستان کے ایک بزرگ سیاستدان ہیں انہیں خدا تعالیٰ نے ایک خاص ملکہ عطا فرمایا ہوا ہے جیسا ملکہ اور کسی پاکستانی سیاستدان میں میں نے نہیں دیکھا مزاح کی زبان میں اور لطیف مزاح میں لپیٹ کر وہ بعض دفعہ ایسی ٹھوس حقیقتیں بیان کر دیتے ہیں جو اگر ظاہری کھلے کھلے لفظوں میں بیان کی جائیں تو ویسا اثر پیدا نہیں کر سکتی اور ایسی باتیں بھی کہہ جاتے ہیں جو وہ بعض حالات میں کھلم کھلا کہنا مناسب نہ سمجھتے ہوں مگر اس اشاروں کی اس زبان میں جو خاص طور پر مزاح میں لپٹی ہوئی ہوتی ہے وہ اپنے معافی و ضمیر کو ادا کرنے کی خاص قدرت رکھتے ہیں پچھلے پیچھے کچھ عرصہ ہوا کسی نے ان سے پوچھا کہ بتائیے کہ مشرقی پاکستان جو پہلے ہوا کرتا تھا وہاں کے ان مسائل کے متعلق آپ کا کیا خیال ہے انہوں نے کہا ہم مجھ سے مشرق کی باتیں کیا پوچھتے ہو ہمارا تو قبلہ مغرب کی طرف ہے اور مغرب ہی کو ہم سجدہ کرتے ہیں اس لیے مغرب کی باتیں پوچھو کیسی لطیف بات ہے اور کتنی گہری ہے تو مزاح کے پردے میں لپٹی ہوئی لیکن ایک انتہائی دردناک حقیقت ہے جو روز بروز کھل کر ظاہر ہوتی چلی جا رہی ہے وہ قومیں جو قبلہ یعنی بیت اللہ سے مشرق کی طرف واقع ہیں ان کا ظاہری قبلہ تو بہرحال مغربی کی طرف ہوگا لیکن پیر صاحب کی مراد یہ نہیں تھی بلکہ یہ مراد تھی کہ ظاہری قبلہ مغرب کی طرف ہے اور باطنی قبلہ کسی اور طرف ہے مگر حیرت ہوتی ہے خانہ کعبہ کے محافظین پر کہ جو بیت اللہ میں رہتے ہوئے بھی مغرب کو سجدہ کرتے ہیں آج عالمی مسائل سے مسلمانوں کو بچانے کے لیے سب سے اہم ضرورت قبلہ سیدھا کرنے کی ہے جب تک ہمارا قبلہ سیدھا نہیں ہوتا اس وقت تک ہمارا کوئی مسئلہ حل نہیں ہو سکتا ایک زمانہ تھا کہ جب مسلمان قوم دو ایسے حصوں میں بٹی ہوئی تھی کہ ایک کا قبلہ مشرق کی طرف ہو چکا تھا اور ایک کا مغرب کی طرف اور دونوں میں سے کسی کا قبلہ بھی بیت اللہ کی طرف نہیں تھا وہ اپنے تمام مسائل میں یا مغربی قوموں کی طرف دیکھتے تھے یا مشرقی طاقتوں کی طرف جو سیاسی تبدیلیاں روس میں और रूस और अमेरिका के ताल्लुकात में पैदा हुई हैं, उनके नतीजे में अब एक किबला तबाह हो चुका है और एक ही किबला बाकी रह गया है इनके लिए। लेकिन जो हकीकी किबला कभी तबाह नहीं हो सकता, जो दायमी है और हमेशा के लिए मुसलमानों के लिए निजात का ज़रिया बनाया गया, उस किबले की तरफ रुख नहीं करते। बस सबसे अहम ज़रूरत आज के दौर में किबला दुरुस्त करने की है। ये इंतहाई दर्दनाक हालात जो आलम इस्लाम पर इस वक्त मुसीबतें बनकर उतर रहे हैं, इससे कई किस्म के रद्द अमल पैदा हो रहे हैं और मुख्तसरन मैं उनसे मुतल्लिक जमात के सामने वजाहत करता हूं और फिर जमात को नसीहत करूंगा कि उनके नज़दीक उनको इस्लामी तालीम की रूह से क्या रद्द अमल दिखाना चाहिए। एक बड़ा हिस्सा सऊदी अरब की इमामत में, यानी मुसलमान ममालिक का एक बड़ा हिस्सा सऊदी अरब की इमामत में कुल्लियतन मगरब पर अपना इन्हिसार कर बैठा है और इस बात में कोई भी आर नहीं और कोई मुज़ाक़ा नहीं समझा जाता कि आलम इस्लाम फटता जा रहा है और दिन ब दिन ये रखने ज़्यादा गहरे होते चले जा रहे हैं। इराक़ ने जो कुछ भी किया, जैसा कि आप खुतबों में पहले सुन चुके हैं, जमात अहमदिया ने कभी भी इराक़ के कुवैत पर हमले की तायद नहीं की। जमात अहमदिया का मौक़िफ़ हमेशा यही रहा है कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम की तालीम के मुताबिक तुम्हारा भाई अगर ज़ालिम भी हो तो उसकी इस तरह मदद करो कि उसके हाथ जुल्म से रोको। चुनांचे हमने इराक़ की इस पहलू से बारहा मदद करने की कोशिश की, पैगामात भिजवाए गए, हर तरह से खुतबात में भी ये मजामीन बयान किए कि दो बातें ऐसी हैं जो आपको जुल्म में शरीक कर देती हैं और अल्लाह ताला से अगर आप मदद चाहते हैं तो जुल्म से हाथ खींचना होगा। पहली बात ये कि कुवैत से आपको अपनी फ़ौजें वापस बुला लेनी चाहिए और आलमी बरादरी के सामने नहीं बल्कि मुसलमान बरादरी के सामने कुवैत के साथ अपना मामला तय करने के लिए पेश करें और उस अमन के साथ और समझौते के साथ आपके इख्तलाफात तय हों। यही कुरानी तालीम है और इसी तालीम के मुताबिक हमने बगदाद को नसीहत की। दूसरी बात उनके सामने ये पेश की गई कि बाहर के मुल्कों के नुमाइंदे जो आपके मुल्क में मुख्तलिफ खिदमात पर मामूर थे और इसी तरह मुख्तलिफ सफारतकार, वो खुदा ताला की तरफ से आपके पास अमानत हैं और इस अमानत में आपने खयानत नहीं करनी। चुनांचे अल्लाह ताला का ये एहसान है कि खा ये नसीहत उन तक पहुंची हो या ना पहुंची हो, आज ख़ुद उन्होंने एक माकूल फ़ैसला किया और मबनी बर इंसाफ फ़ैसला किया और अपने पहले मौक़िफ़ को तब्दील करके इस मुनसिफाना मौक़िफ़ पर आ गए कि हमें किसी ह्यूमन शील्ड की ज़रूरत नहीं है। जो गैर मुल्की बाशिंदे हैं वो जहाँ चाहें जब चाहें वापस जा सकते हैं, यहाँ तक कि इनके अखबारी नुमाइंदगान को भी उन्होंने ऐसी गैर मामूली सहूलतें दिए रखी हैं आज तक कि जिनके मुतल्लिक मगरिब में ये तसव्वुर नहीं हो सकता कि जब ये अपनी ज़िंदगी और मौत की जंग में इस तरह मसरूफ़ हों तो इतनी आज़ादी के साथ गैर मुल्की सिफारतकारों को हालात का जायज़ा लेने और ख़बरें बाहर भिजवाने का मौका दें। तो एक पहलू से तो वो जुल्म से बाज आ गए, लेकिन कुवैत के मसले पर अल्लाह बेहतर जानता है कि वो क्या हिकमतें थीं, क्या मजबूरियां थीं, उन्होंने अपना कदम वापस लेने से इनकार कर दिया और इस इनकार पर मुसर रहे। उसके नतीजे में जो खौफनाक जंग इस वक्त वहाँ लड़ी जा रही है वो ज़ाहिर है कि बिल्कुल यकतरफा है। वो तमाम ताकतें जो इकट्ठी हो गई हैं बगदाद के ख़िलाफ़, उनमें मुसलमानों का हिस्सा डाला गया है ये ज़ाहिर करने के लिए कि ये कोई اسلام اور غیر اسلام کی جنگ نہیں بلکہ ایک ظالم کے خلاف مسلمان ممالک کی مدد کے لیے ہم قربانی کر رہے ہیں. اس قربانی کی حیثیت کیا ہے یہ تو سب دنیا جانتی ہے. امر واقعہ یہ ہے کہ وہ قربانی اس نوعیت کی ہے کہ غیر معمولی فوائد مغرب کو پہنچ رہے ہیں جن کا عام آدمی تصور بھی نہیں کر سکتا. جو ریڈیو اور ٹیلی ویژن پر پروپیگنڈا ہو رہا ہے اس پروپیگنڈے کے پس پردہ بہت سے امور ہیں جو واقعات ہیں, اور ان کو سمجھے بغیر آپ کو اندازہ نہیں ہو سکتا کہ اس خوفناک جنگ کے نتیجے میں کون سی طاقت فائدے اٹھائے گی اور کون سی طاقت نقصان اٹھائے گی. جہاں تک عراق کا تعلق ہے وہ آپ جانتے ہیں کہ نقصان ہی نقصان ہے اور بہت ہی دردناک حالات ہیں. عراق کو میں نے یہ بھی خطبات میں کھلم کھلا مشورہ دیا تھا کہ تمہیں لازم تھا کہ انتظار کرتے. خدا تعالیٰ نے ایک طاقت عطا کی, اس طاقت کو آگے بڑھانے کے لیے ابھی کھلا وقت درکار تھا. اس لیے جو بھی فیصلے کیے گئے ہیں کچے ہیں, بے وقت ہیں اور نامناسب ہیں. اس لیے اس وقت اس ظلم سے اپنا ہاتھ اٹھا لو اور ترقی کرو. جلسہ سالانہ پر میں نے عالم اسلام کو یہ توجہ دلائی تھی کہ یہ دعائیں کریں کہ اللہ تعالیٰ ہمیں ایک صلاح الدین عطا کر دے. کچھ عرصہ ہوا جب میں نے بغداد کے حالات دیکھنے کے لیے ٹیلی ویژن چلایا تو اس میں ایک پروگرام دکھایا جا رہا تھا جس میں بعض مسلمان علماء بڑے جوش کے ساتھ صدر صدام صاحب کو صلاح الدین قرار دے رہے تھے, لیکن جذبات کے نتیجے میں, اندھی وابستگی کے نتیجے میں صلاح الدین پیدا نہیں ہوا کرتے. صلاح الدین سے مراد میری یہ نہیں تھی کہ ایک جذباتی بت کھڑا کر دیا جائے اور اس کا نام صلاح الدین رکھ دیا جائے. صلاح الدین بننے کے لیے بہت سی صلاحیتوں کی ضرورت ہے, اور ان صلاحیتوں کے علاوہ لمبے صبر کی ضرورت ہے. سلطان صلاح الدین نے سب سے پہلے عالم اسلام کو اکٹھا کرنے کی کوشش کی تھی. زندگی کا ایک بڑا حصہ مختلف ٹکڑوں میں بٹی ہوئی عرب ریاستوں کو یکجا کرنے اور ایک مرکزی حکومت بنانے پر صرف کر دیا, عمر کا بڑا حصہ صرف کر دیا. اور جب وہ پوری طرح گھر کے حالات سے مطمئن ہو گئے تب انہوں نے فلسطین کے دفاع کے لیے تمام عالم کی طاقتوں کو چیلنج کیا. اور دنیا جانتی ہے کہ جس طرح آج مغربی طاقتیں بغداد کے خلاف اکٹھی ہوئی ہیں, اسی طرح اس زمانے میں بلکہ اس سے بھی زیادہ شدت اور جذبے کے ساتھ, اس روح کے ساتھ کہ گویا یہ مذہبی جنگ ہے. اس روح نے ان کے اندر ایک دیوانگی کی کیفیت بھی پیدا کر دی تھی. بس زیادہ شدت اور جذبے اور دیوانگی کے ساتھ صلاح الدین کی طاقت کو توڑنے کے لیے مغرب نے بار بار کوششیں کی, اور باوجود اس کے کہ وہ نسبتاً کمزور تھا, باوجود اس کے کہ وہ کوئی غیر معمولی حربی صلاحیتیں یعنی جنگی صلاحیتیں نہیں رکھتا تھا, اس کے باوجود ہر بار اللہ تعالیٰ اس کو فتح پر فتح عطا کرتا چلا گیا. اس میں بعض اور صفات بھی تھیں. وہ ایک بہت نیک اور متوکل انسان تھا. وہ ایک ایسا شخص ہے جس کے متعلق یورپ کے شدید ترین معاند بھی حرف نہیں رکھ سکے کہ اس نے یہ ظلم کیا اور یہ بد اخلاقی کی. چنانچہ وہ محققین جنہوں نے بہت تلاش کیا ان میں سے بعض نے یہ اعتراف کیا کہ صلاح الدین کے متعلق ہم نے ہر طرح سے کھوج لگایا کہ کوئی ایک بات اس کے متعلق ایسی بیان کر سکیں کہ جس نے بنیادی طور پر انسانیت کی ناقدری کی ہو, انسانی قدروں کو ٹھکرایا ہو, ظلم اور صفاقی سے کام لیا ہو, بد اخلاقی سے کام لیا ہو, مگر ایسی کوئی مثال اس کی زندگی میں دکھائی نہیں دی. ایک ہی مثال ان کے سامنے آئی اور یہی مصنف لکھتا ہے کہ اس مثال میں بھی جس کو مغرب نے اچھالا دراصل کوئی حقیقت نہیں ہے. وہ مثال یہ تھی کہ وہ یورپین شہزادہ جو حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے مزار کو اکھیڑنے کے لیے اس نیت کے ساتھ مدینے کی طرف روانہ ہوا تھا اور بہت قریب پہنچ چکا تھا اور اس کے ارادے بہت بد تھے, اس کو صلاح الدین نے بالآخر پکڑ کر اور اس کی مہم کو ناکام اور نامراد کیا. اور جب وہ شہزادہ پیش ہوا ہے صلاح الدین کے سامنے تو اس وقت اس کا پیاس سے برا حال تھا. ایک شربت کا گلاس وہاں پڑا ہوا تھا, اس نے وہ گلاس اٹھایا اور پینے لگا تھا کہ صلاح الدین نے تلوار کی ایک ضرب سے وہ گلاس توڑ دیا. کیونکہ صلاح الدین نے زیادہ حکمت عملی کے ساتھ ایک زیادہ طاقتور فوج کو شکست دی تھی اور ان کو صحرا میں آگے پیچھے کر کے ایسے اقدام پر مجبور کر دیا جس کے نتیجے میں وہ پانی سے محروم رہ گئے. اور صلاح الدین کی یہ جنگ تلوار کی طاقت سے نہیں بلکہ اعلیٰ حکمت عملی کے نتیجے میں جیتی گئی تھی. بس وہ پیاس سے تڑپتا ہوا وہاں پہنچا اور اس وقت اس گلاس کے اس پانی شربت کے گلاس سے اس کو محروم کر دیا گیا. یہ محققین نے ایک داغ نکالا, یہ داغ صلاح الدین کے چہرے پر ہے, اس کے سوا ہم کچھ تلاش نہیں کر سکے. یہ مورخ جس کی کتاب میں نے پڑھی تھی ایک لمبا عرصہ, مجھے یاد بھی نہیں نام, لمبا عرصہ پہلے پڑھی گئی تھی, وہ یہ لکھتا ہے کہ وہ جو اعتراض کرنے والے ہیں وہ عرب مزاج کو نہیں سمجھتے اور عرب اعلیٰ اخلاقی روایات کو نہیں سمجھتے. عرب اعلیٰ اخلاقی روایات میں سے ایک یہ ہے کہ مہمان کو جو تمہارا گھر کا پانی پی چکا ہو یا تمہارے گھر کا کھانا چکھ چکا ہو اس کو قتل نہیں کرنا, چاہے اس نے کیسے ہی بھیانک جرم کیا ہو. اور اس کا جرم اتنا بھیانک تھا, یعنی حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی مزار کی توہین, کہ صلاح الدین جیسا عاشق رسول کسی قیمت پر اس کو معاف نہیں کر سکتا تھا. بس اس کے نزدیک یہ بد اخلاقی تھی کہ یہ اس کی میز سے پانی پی لیتا اور پھر اس کو وہ قتل کرتا, نہ کہ یہ بد اخلاقی کہ مرنے سے پہلے ایک دو سیکنڈ اور اس کو پیاس میں تڑپتا رہنے دیتا. صلاح الدین ایک بہت بڑی عظیم شخصیت تھی جو اسلامی اخلاق کا ایک عظیم الشان مظاہرہ تھا. ایسا حیرت انگیز مظاہرہ تھا کہ بعض مغربی مورخین نے اس کو عمر بن عبدالعزیز ثانی کہنا شروع کر دیا, اور وہ کہتے ہیں کہ عمر بن عبدالعزیز میں جو صلاحیتیں اور جو روحانیت, جو اعلیٰ اخلاق موجود تھے, وہ سینکڑوں سال کے بعد صلاح الدین کی صورت میں عرب دنیا میں دوبارہ ظاہر ہوئے. پس صلاح الدین محض جذبات سے نہیں بنا کرتے, صلاح الدین نام بہت سی صلاحیتوں کا تقاضا کرتا ہے. بس بعض احمدی بھی شاید یہ پروگرام دیکھ کر جذباتی طور پر ہیجان پکڑ چکے ہوں, کہہ رہے ہوں دیکھو جی ادھر دعا کروائی ادھر صلاح الدین عطا ہو گیا. یہ بچگانہ باتیں ہیں, آپ کی سوچ پختہ ہونی چاہیے کیونکہ آپ تمام دنیا کی رہنمائی کے لیے پیدا کیے گئے ہیں. میں آپ کو آپ کا یہ مقام یاد دلاتا ہوں, آپ کسی ایک قوم اور کسی ایک مذہب کی رہنمائی کے لیے نہیں بلکہ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی غلامی سے آپ نے سیادت کی قوت حاصل کی ہے, سیادت کی صلاحیتیں حاصل کی ہیں. اور حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم تمام دنیا کی سیادت کے لیے پیدا فرمائے گئے تھے اور تمام دنیا کو صحیح مشورے دینے کے لیے پیدا کیے گئے تھے. ایسی پختگی انسانی عقل میں کبھی واقعہ نہیں ہوئی جیسے حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو عقل کی پختگی عطا فرمائی گئی تھی. آپ کا دل بھی کامل تھا, آپ کی عقل بھی کامل تھی, اور دل کے جذبات کو عقل میں ناجائز دخل دینے کی اجازت نہیں تھی. आजकल जो इंतहाई दर्दनाक हालात गुजर रहे हैं उनमें बाज लोगों के लिए तो ये एक ऐसा ही तमाशा है जैसे कभी क्रिकेट के मैच हो रहे होते हैं और उन मैचों के दौरान बच्चे भी और बड़े भी दिन रात बैठे टेलीविजन के इर्द गिर्द, दिन रात तो नहीं यानी दिन के हिस्से में बैठे तमाशे देख रहे होते हैं। ये कोई क्रिकेट का तमाशा नहीं है, बहुत ही खौफनाक अजियतनाक जंग है। कारपेट बॉम्बिंग का आपने बार बार नाम सुना होगा, इसका मतलब है कि ऐसे एक इलाके को मुकम्मल तौर पर इस तरह मिलियामेट कर दिया जाए कि किसी चीज का कोई निशान वहां बाकी न रहे, और एक बम के गड़े का ताल्लुक दूसरे बम के गड़े के किनारे के साथ मिलता चला जाए। ऐसी बम्बार्डमेंट इराक पर की जा रही है कि पहली रात में ही हिरोशिमा पर गिराए जाने वाले एटम बम से ज्यादा ताकत के बम वहां गिराए जा चुके थे, और उस वक्त से अब तक ये सिलसिला मुसलसल जारी है। इन हालात में जब तमाम आलम इस्लाम का दिल दर्द से भरा हुआ है, यानी उस आलम इस्लाम का जिसको इस्लाम से मोहब्बत है, जिसको इंसानियत से मोहब्बत है, जिसको बनी नौ इंसान के अमन से मोहब्बत है, जो इंसानी कदरों की बुलंदी चाहता है और किसी एक कौम की असबियती फतह के नतीजे में वो खुश नहीं हो सकता, उस आलम इस्लाम की मैं बात कर रहा हूँ। उस आलम इस्लाम पर इंतहाई दर्द की कैफियत आ रही है, दिन रात दिल दुखे हुए हैं। इसका हरगिज़ ये मतलब नहीं कि वो सदर सद्दाम के हर फैसले पर स्वाद कर रहे हैं, हरगिज़ इसका ये मतलब नहीं। सदर सद्दाम ने जो ये फैसला किया कि इसराइल पर वो स्कड मिसाइल्स फेंकी, उसके नतीजे में नुकसान तो इतना मामूली हुआ है कि एक मामूली बस के हादसे में भी उससे बहुत ज़्यादा नुकसान हो जाया करता है। जलजले के नतीजे में इससे हजारों लाखों गुना ज़्यादा नुकसान हो जाता है। जो टेररिस्ट आयरलैंड से आकर यहाँ बम के धमाके करते हैं उनका नुकसान उससे बहुत ज़्यादा हो जाता है, लेकिन तमाम दुनिया इसराइल पर इस हमले के नतीजे में अपोल हो गई है। ये अल्फाज हैं प्राइम मिनिस्टर ऑफ ब्रिटेन के कि हम अपोल हो गए हैं, हम इस कदर हैरत सख्ते में पड़ गए हैं और इस कदर खौफनाक ताज्जुब अंगेज तकलीफ पहुंची है कि लफ्ज नहीं है उसको बयान करने के लिए। तो ये हमदर्दियां हैं आलमी कुव्वतों की इसराइल के साथ। ऐसे मौके पर एक ऐसा कदम उठाना जिसके नतीजे में इराकियों के लिए और ज़्यादा तकलीफ हो, और अगर इराकियों को तकलीफ पहुंचेगी तो चूंकि अक्सर मुसलमान हैं और अक्सर इराकी जंग के फैसलों में जिम्मेदार और शरीक नहीं है, इसलिए दुनिया के हर शरीफ इंसान को ख्वा वो मुसलमान हो या ना हो उस तकलीफ में हिस्सेदार होना चाहिए। बस जो तकलीफ निहत्ते गरीब शहरियों को पहुंच रही है जो पहले ही इफाकों का शिकार हैं, उस पर उन पर जालिमाना बम्बारियाँ हो रही हैं और कुछ नहीं कहा जा सकता कि कितना शदीद नुकसान अब तक पहुंच चुका है, उन पर तो कोई अपोल नहीं हो रहा, लेकिन इस वाक़या पर अपोल हो रहे हैं इसलिए कि वो जानते हैं कि इसके नतीजे में इसराइल ने जब जवाबी कार्रवाई की तो जो मजालिम अब तक हो चुके हैं इराकियों पर उससे कई गुना ज्यादा मजालिम होंगे। बस दरअसल इस अपोल के लफ्ज के पीछे ये हिकमत है, और दूसरा उन ऐसे खतरात हैं जो खुदगर्जाना खतरात हैं, उनको खतरा ये है कि अगर इसके नतीजे में इसराइल ने कोई जवाबी कार्रवाई की और आलम इस्लाम फट गया, और यानी मजीद फटा तो पहले हुआ है, मजीद फट गया और कुछ मुसलमान ममालिक ने इराक की तायद शुरू कर दी तो हमारे लिए और मुश्किलात खड़ी हो जाएंगी। तो बहरहाल जो इकदामात ऐसे हैं जिनके नतीजे में मुसीबतों में इजाफा हो रहा है, दुनिया में कोई भी इंसानियत और इस्लाम का सच्चा हमदर्द उन इकदामात पर खुश नहीं हो सकता, क्योंकि अगर صدر صدام کے غلط فیصلوں کے نتیجے میں اہل عراق کو دردناک سزائیں دی گئیں تو اس پر خوش ہونا، مسلمان تو کیا ایک معمولی ادنا انسان کو بھی زیب نہیں دیتا، لیکن ساتھ ہی جب آپ ٹیلی ویژن پر وہ تصویریں دیکھتے ہیں جن میں بیکار بیٹھے ہوئے امیر تجوریاں بھری ہوئی تجوریوں کے مالک کویتی اور سعودی بیٹھے ہوئے کانوں کے ساتھ ریڈیو لگائے ہوئے عراق کی تباہی کی خبروں پر قہقہے لگاتے ہیں اور ایسے مزے اڑا رہے ہیں کہ آدمی حیران ہو جاتا ہے دیکھ، جب ان تصویروں کو آپ دیکھتے ہیں تو دل بیان نہیں کر سکتا انسان کے دل کی کیا کیفیت ہوتی ہے، حیرت سے دیکھتے ہیں کہ ایسے انسان بھی ہیں جو اسلام کے نام پر ساری دنیا میں اپنے تقویٰ کے ڈنڈورے پیٹتے رہے ہیں اور یہ بتاتے رہے ہیں کہ ہم مسلمانوں کے، ہم اسلام کے صفحے اول کے سپاہی ہیں، ہم وہ ہیں جن کے سپرد خانہ کعبہ کی چابیاں کی گئی ہیں، جن کے سپرد مقامات مقدسہ کی حفاظت کی عظیم ذمہ داری سونپی گئی ہے، ہم وہ ہیں جنہیں عالم اسلام میں خدا تعالیٰ نے عظیم سیادتیں بخشی ہیں، یہ دعوے کرتے چلے جا رہے ہیں اور حالت یہ ہے، اور انسانی قدروں کی حالت یہ ہے کہ اپنے ساتھ بیٹھے ہوئے نیکس ڈور یعنی ساتھ کے ہمسایہ مسلمان ملک پر اس قدر خوفناک مظالم توڑے جا رہے ہیں کہ ان کے جب حالات جنگ کے بعد سامنے آئیں گے تو مدتوں تاریخ ان کے ذکر پر روئے گی۔ ہلاکو خان کی باتیں تو قصہ ہو چکی ہیں، وہ پرانی باتیں ہیں، ہلاکو خان کو تو جنگ عظیم کی ہلاکت نے خواب بنا دیا تھا اور اب یہ خود اقرار کر رہے ہیں کہ جنگ عظیم میں جو کچھ ہوا وہ کچھ بھی نہیں تھا، ویت نام میں جو بمباری ہوئی ہے اس کی باتیں چھوڑ دو، اب جو ہم بمباری کر رہے ہیں اس کی کوئی مثال بنی نوع انسان کی فوجی طاقت کے مظاہرے میں آپ کو دکھائی نہیں دے گی۔ ان باتوں کو دیکھ کر کہہ لگانا اور ہنسنا اور جہالت کے ساتھ ایسی طرز اختیار کرنا کہ جو کسی شریف انسان کو زیب نہیں دیتی، ایسی گھٹیا حرکتیں، ایسے گھٹیا انداز، میں نے تو پہلی دفعہ دیکھا ہے، میں تو حیران رہ گیا کہ یہ وہ لوگ ہیں جن کو اتنی دولتوں کا مالک بنایا گیا ہے اور یہ ان کا وقار ہے اور یہ ان کی عقل اور سمجھ بوجھ ہے، کسی کو یہ خیال نہیں آیا کہ استغفار کریں، کسی کو یہ خیال نہیں آیا کہ توبہ کریں، خدا تعالیٰ کی دربار میں حاضر ہوں، خدا تعالیٰ کی چوکھٹ پر سجدے کریں اور اس سے دعا مانگیں کہ اے خدا ہم کس مصیبت میں پھنس گئے ہیں کہ مجبور ہو گئے ہیں، اگر وہ مجبور ہی ہیں، اے خدا ہم کس مصیبت میں پھنس گئے ہیں کہ مجبور ہو گئے ہیں کہ اپنے بھائیوں کو نیست و نابود کر دیں، اور صدقات کریں اس کے نتیجے میں، بنی نوع انسان کی ہمدردی کا اظہار کریں، اس دولت کا صحیح استعمال کریں جس دولت کا ان کو امین بنایا گیا ہے۔ یہ کرنے کی بجائے یہ صرف اس انتظار میں بیٹھے ہیں کہ کب کلیتاً عراق کی طاقت ہمیشہ ہمیشہ کے لیے صفحہ ہستی سے مٹا دی جائے اور پھر فاخرانہ انداز میں یہ واپس اپنے چھوٹے سے ملک کویت میں داخل ہوں اور پھر مغربی طاقتیں دوبارہ آ کر ان کے ملک کو پھر آباد کریں اور سر نو تعمیر کریں جبکہ عراق عملاً صفحہ ہستی سے مٹ چکا ہو۔ اب سوال یہ ہے کہ اس ساری جد و جہد کا، اس خوفناک بین الاقوامی صورتحال کا فائدہ کس کو پہنچ رہا ہے؟ کل ہی آج صبح کے انٹرویو میں کسی نے اسرائیل کے نائب وزیر وزیر دفاع سے پوچھا کہ دیکھیں اگر آپ نے کوئی رد عمل دکھایا، یعنی ان سکڈ میسائلز کے نتیجے میں جو آپ کے بعض شہروں پر گریں لیکن زیادہ نقصان نہیں ہوا، اگر آپ نے کوئی رد عمل دکھایا تو اس کے نتیجے میں جو عالم اسلام کا ہمارے ساتھ اتحاد ہے اس کو شدید نقصان پہنچے گا۔ اس نے کہا تم کیا باتیں کرتے ہو، کیسی بے عقلی کا سوال ہے، مجھے تو اس سوال میں معمولی عقل کی بات بھی دکھائی نہیں دیتی۔ उसने कहा क्या तुम्हारा ख्याल है कि ये सऊदी अरब का एहसान है कि अमेरिका के साथ है और इंग्लिस्तान के साथ है और यूरोपियन ममालिक के साथ है, क्या तुम्हारा ख्याल है कि ये कुवैत का एहसान है या मिस्र का एहसान है, ये तो सारे तुम्हारे ममनून एहसान है, इनको एक जर्रा भर भी परवाह नहीं होगी कि इसराइल इराक को तबाह करे या कोई और तबाह करे, ये ममालिक हैं जो तुम्हारे गुलाम हैं, तुम्हारे ममनून एहसान हैं, तुम पर कामिल इन्हिसार रखने वाले ममालिक हैं, इनको तौफीक ही नहीं है कि तुमसे नाराज हो सके। ये जो जवाब है इसमें बड़ी गहरी हकीकत है, इसे कोई इनकार नहीं कि इस वक्त ये सूरत हाल हो चुकी है। लेकिन एक बात से मुझे शदीद इख्तलाफ है, कहा तुमने इन पर एहसान किया है, ये बिल्कुल झूठ है। मगरिब ने ना आलम इस्लाम पर कोई एहसान किया है इस लड़ाई में हिस्सा लेकर, ना उन मुसलमान ममालिक पर एहसान किया है जिनके नाम पर यह लड़ाई लड़ी जा रही है, बल्कि हमेशा की तरह अपने उन मफादात को हासिल करने की एक बहुत ही खौफनाक कोशिश है जो इस जदीद तारीख में हमेशा से इसी तरह कार फरमा रही है। ये कोशिशें हमेशा होती रही हैं कि जब भी दुनिया में कहीं बदमनी हो उसके नतीजे में ज़्यादा से ज़्यादा इस्तेफादा तरक्की याफ्ता कौमों को पहुँचे। बस इस सूरत हाल के पेश नज़र अगर आप मज़ीद तजिया करें तो आपको मेरी बात की खूब समझ आ जाएगी कि फ़ायदे किसके हैं। ये जो बेशुमार जंगी हथियार और जदीद तरीन जंगी हथियार मैदान जंग तक पहुंचाए जा रहे हैं, इन पर बे इंतहा खर्च आ रहा है, अरब हा अरब डॉलर्स, आप तसव्वुर नहीं कर सकते, यूं समझेंगे दौलतों के पहाड़ खर्च हो रहे हैं। और एक बात आपने सुनी थी कि मुआहदा हो चुका है कि इसमें से निसफ सऊदी अरब अदा करेगा, दूसरे निसफ की कोई बात नहीं की गई, ये नहीं बताया गया कि दूसरा निसफ किस किस मुसलमान मुल्क के हिस्से में आएगा, किस के जिम्मे किसके खाते में डाला जाएगा। और मैं आपको यकीन से कह सकता हूँ कि दूसरे निसफ का बड़ा हिस्सा कुवैत और बहरैन और इसी तरह शेख डम की दूसरी रियासतें अदा करेंगी, अगर पूरा नहीं तो लाजमन एक बड़ा हिस्सा उनसे वसूल किया जाएगा। बस आखिरी वाज़ेह नक्शा इस जंग का यूं उभरता है कि किसी ऐसी ताकत को फ़ायदा पहुंच रहा है जो खुद जंग में शरीक ही नहीं है, और वो इसराइल है। इसराइल को आज के एक इंटरव्यू में एक मगरबी मुफक्किर या सियासतदान ने खुलकर इस बात को तस्लीम किया कि हम जो कहते थे कि इराक को तबाह करो, अब तुम्हें समझ आ गई है ना क्यों कहते थे। ये स्कड मिसाइल्स जो पूरी तरह चल नहीं सकी, अगर ये इसी तरह रह जाती और ये जंग ना होती तो आखिरकार इन मिसाइल्स को ज़्यादा हौलनाक ताकत के साथ इसराइल के खिलाफ इस्तेमाल किया जाना था। तो जहाँ तक मकासद का ताल्लुक है, मकसद के लिहाज से इस नहायत ही खौफनाक जंग का फ़ायदा सिर्फ और सिर्फ इसराइल को है। जहाँ तक इख्तसादी फवायद का ताल्लुक है, ये तमाम तर फ़ायदा मगरबी मुल्कों को है। तो वजह यह है कि जो भी हथियार यहाँ इस्तेमाल किए जा रहे हैं, रूस से सुलह के नतीजे में इन हथियारों की कीमत मिट्टी हो चुकी थी, कोई भी हैसियत बाकी नहीं रही थी। और जो ज़्यादातर बिल है वो इन हथियारों की कीमत के तौर पर है। जहाँ तक ट्रांसपोर्टेशन के अखराजात हैं वो तो सारे कुलियतन इनके मुफ्त तेल पर हैं, और अगर सिर्फ निसफ बिल भी बने तब भी इनकी बचत का जो मार्जिन है, यानी बचत जितने फीसद इनको होगी वो भी गैर मामूली है। बस इस जंग का इक्तसादी फ़ायदा कुलियतन उन मगरबी ताकतों को हासिल है जो अपने फरसूदा हथियार या नए हथियार एक ऐसी जंग में इस्तेमाल कर रहे हैं जिस जंग की कीमत वो किसी और फरीक से वसूल कर रहे हैं। बस जंग की मेहनत करने वाले मगरबी लोग जंग में चंद नुकसानात उठाने वाले यानी चंद जानी नुकसानात उठाने वाले मगरबी लोग और उसके नतीजे में बेशुमार इक्तसादी फायदा हासिल करने वाले भी मगरबी लोग आलम इस्लाम को इसके शदीद नुकसानात हैं। अगर इराक कुलियतन तबाह हो जाए तो यही नुकसान एक बहुत बड़ा नुकसान है जिसके बाद बीसियों साल तक मुसलमान रोएंगे। लेकिन इसको नज़रअंदाज भी कर दो तो इस जंग के बाद जो नक्शा उभरेगा वो नहायत ही ख़तरनाक होगा। एक तो ये ख़तरा फौरी तौर पर लाहक है कि सदर सद्दाम ने अगर एक और ऐसी गैर ज़िम्मेदारा हरकत की कि इसराइल को इस गरज से मुलव्वस करने की कोशिश की कि जो मुसलमान ममालिक मगरबी ताकतों का साथ दे रहे हैं वो उनसे बट जाएं, तो इसराइल जब अपनी इंतहाई बहीमाना इंतकामी कार्रवाई करेगा तो किसी मगरबी ताकत ने उसके हाथ में रोकने ना उनको उस बात की परवाह होगी और उस पर भी उन्हीं मुसलमानों के दिल दुखेंगे जो बिल्कुल बेबस हैं और जिनका कोई इख्तियार नहीं है और वो इस्लाम और मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम और खुदा से शरीर मोहब्बत रखते हैं, जो इंसाफ से मोहब्बत रखते हैं, जो हमने आलम से मोहब्बत रखते हैं। और उसके बाद इसके नतीजे में तमाम आलम इस्लाम में एक हिजान पैदा हो जाएगा। ज़ाहरी तौर पर ये जंग जीत जाएंगे मगर बदमनी के इतने शदीद खौफनाक बीज बो डालेंगे कि वो जगह जगह उगेंगे और उसके नतीजे में फिर बदमनियाँ पैदा होंगी और बदमनी की आमाज का मुसलमान ममालिक बनेंगे। कहीं इसके रद्द अमल में मुसलमान हुकूमतों का तख्ता उल्टाने की कोशिश की जाएगी, कहीं इसके नतीजे में वो खौफनाक मौलवियत उभरेगी जो जिसका कुरान से ताल्लुक नहीं बल्कि वस्ती तारीख से ताल्लुक है, मिडिल एजेस से ताल्लुक है, और वो क़यादत जो मजहबी जुनून से ताल्लुक रखती हो, खुदा की मोहब्बत और रसूल की मोहब्बत और कुरान की मोहब्बत से ताल्लुक में रखती हो, जो सियासी नतायज के की वजह से ज़हूर पज़ीर हो, वैसे वो क़यादत हमेशा मजीद हलाकत पैदा करने वाली होती है और मजीद कौम को पहले से भी बदतर हाल की तरफ ले जाती है। बस बे इंतहा मसाइल हैं जो इस खौफनाक जंग के बाद ज़ाहिर होने वाले हैं और होते चले जाएंगे और अमने आलम के लिए उनमें से हर ख़तरा एक मजीद ख़तरे का पेशगेमा बन जाएगा, क्योंकि इस किस्म के धमाके जो मजहबी जुनून के नतीजे में हों या सियासी एहसास महरूमी के नतीजे में हों, ये धमाके दूर दूर तक असरअंदाज होते हैं। जिन कानों तक इनकी गूंज पहुंचती है वो गूंज कान दिल के इर्तियाश में तब्दील किया दिया करते हैं और वो दिल के इर्तियाश फिर दिमाग तक पहुंचते हैं और स्कीमों में बदल जाया करते हैं। धमाका खा कुवैत में हो, खा मिस्र में हो, खा सूडान में हो, दुनिया के किसी मुल्क में भी हो, मुसलमानों को हर जगह उसकी धमक से एक शदीद तो तकलीफ़ पहुँचेगी और हिजान पैदा होंगे और उसके नतीजे में और कई किस्म की तहरीकें जन्म लेंगी। और ये धमाका अगर कौमियत से ताल्लुक़ रखे तो उसके नतीजे में कौमों में उससे इर्तियाश पैदा होता है और इर्तियाश पैदा होगा। बहरहाल ये एक लंबी तफसील है, इस मामले को दराज से बयान करने की ज़रूरत नहीं, आप सब जानते हैं और समझते हैं कि जो मौजूदा हालात बदमनी के जो मौजूदा हालात हैं ये ख़त्म होने के बाद बदमनी ख़त्म नहीं होगी बल्कि बहुत वसी पैमाने पर जारी होगी। और एक और ख़तरा भी ये है कि ये मौजूदा बदमनी एक आलमी बदमनी में तब्दील हो जाए और वो खौफनाक आलमी जंग लड़ी जाए जिसके तसव्वुर से भी इंसान के रोंगटे खड़े हो जाते हैं। और वो ममालिक जो अब बाहर बैठे एक मुल्क को तबाह करके उसके तमाशे देख रहे हैं, खुद उन हालात में से गुजरे जिनके नतीजे में वो तमाशबीन ना रहें बल्कि तमाशा दिखाने वाले बन जाएं। इसलिए हालात बहुत ही खौफनाक हैं और ख़तरनाक हैं और गहरे हैं। मैं जमात अहमदिया को ये तलखीन नहीं करता कि ये दुआ करें कि फलां फरीक फतवमंद हो। मैं जमात अहमदिया को ये तलखीन करता हूँ कि अमने आलम के लिए दुआ करें और अल्लाह ताला से ये दुआ करें कि हम तो हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के पैगाम के भी आशिक हैं, आपके नाम के भी आशिक हैं, क्योंकि ऐ आका वो तेरा आशिक था। ऐ ज़मीन व आसमान के मालिक, कभी दुनिया में कोई ऐसा आशिक तेरा पैदा नहीं हुआ जैसे हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम थे। बस हमें तो आपके नाम से, आपके काम से, आपकी ज़ात से, आपके सिलसिले से मोहब्बत है, और आपको तमाम बनी नौ इंसान से मोहब्बत थी। आप तमाम आलम के लिए, तमाम आलमीन के लिए रहमत बनाए गए थे। बस हमारी आपकी ज़ात से मोहब्बत का तकाजा ये है कि हम तमाम बनी नौ इंसान के गम में घुलें और उनके लिए बेहतरी के सामान करने की कोशिश करें। हमारे पास दुआ के सिवा कुछ नहीं। हम एक कमज़ोर और निहत्ती जमात हैं, एक मज़लूम जमात हैं, लेकिन हम मोहम्मद के नाम पर तेरे हजूर सजदा रेज होते हैं और गिड़गिड़ा कर दुआ करते हैं कि ऐ अल्लाह इस आका की कौम पर रहम फरमा और तमाम बनी नौ इंसान पर रहम फरमा और आलमी मसाइब से इनको बचा ले, खा वो इंसानी गलतियों के नतीजे में हैं या बाद ऐसी तकदीरों के नतीजे में जिनको हम नहीं समझ सकते, और जो कुछ भी हो उसके नतीजे में फतह हो तो इस्लाम को फतह हो, फतह हो तो इंसानियत को फतह हो। वो खोई हुई अखलाकी कदरें जो मशरक़ से भी मिट चुकी हैं और मगरब से भी मिट चुकी हैं वो दोबारा दुनिया में उभरें और दोबारा दुनिया पर गालिब आएं। ऐ खुदा उस वादे को पूरा फरमा जिसका तूने कुरान में जिक्र फरमाया है कि तूने इसलिए मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को दुनिया में मबूस फरमाया था ले युज़हिरहु अला दीन कुल्लिही, ताकि इसको और इसके दीन को तमाम बनी नौ इंसान, तमाम दुनिया के अदियान पर गालिब करे। बस हम किसी कौम की फतह की दुआ नहीं मांगते, हम सच्चाई की फतह की दुआ मांगते हैं, हम इस्लाम की फतह की दुआ मांगते हैं, हम सच की फतह की दुआ मांगते हैं, हम इंसानी कदरों की फतह की दुआ मांगते हैं। ऐ खुदा आज अगर हमारी दुआओं को तूने ना सुना तो इस दुनिया की निजात का कोई सामान नहीं है। बस हम अपने कामिल खलूस और कामिल इज्ज़ के साथ तेरे हजूर सजदा रेज़ हैं और गिरिया कुना हैं कि इन गुलामों की, इन मोहम्मद मुस्तफ़ा के गुलामों की इल्तिजाओं को सुन और दुनिया में वो पाक इनकलाब बरपा कर फरमा जिसकी खातिर तूने हमें भी कायम फरमाया है। वो इनकलाब, वो अजीम रूहानी और आलमी इनकलाब बरपा फरमा और हमें अपनी आंखों से दिखा दे कि वो तेरे सारे वादे सच्चे निकले जो वादे उस इनकलाब से ताल्लुक़ रखते हैं कि जो आखरीन के ज़रिए दुनिया में बरपा होगा, और वो आखरीन हम हैं हमारे आका, तूने हमें मबूस फरमाया है। इसलिए अपने वादों की लाज रख और हमारे हाथों वो रूहानी इनकलाब बरपा कर दे, यानी हमारी दुआओं के ज़ुफ़ैल, जिस इनकलाब के बग़ैर दुनिया बच नहीं सकती। अल्लाह ताला हमारी इन आजाना दुआओं को सुने और हमें तौफीक बख्शे। इस सिलसिले में एक और ज़रूरी नसीहत है कि दुआ के साथ मुसीबतों में सदक़ात का भी हुक्म है। मैंने जब आलम इस्लाम के मौजूदा हालात पर गौर किया तो मेरी तवज्जो उन अफ्रीका के भूखों की तरफ मबजूल हुई जो वसी इलाकों में, जो कई मुल्कों पर फैले पड़े हैं, एवेसिनिया में भी, सोमालिया में भी, सूडान में भी, चाड में भी, बहुत से ममालिक में कसरत के साथ इंसानियत भूख से मर रही है और इंसान को बहसियत इंसान उनकी कोई फिक्र नहीं। अगर कुछ फिक्र है तो अहले मगरिब ने की है। इनके यहाँ ऐसे प्रोग्राम मैंने देखे हैं जिनके नतीजे में उन भूखों, नंगों, यतीमों, उन फाकाकशों, उन बीमारी में मुबतला दुखते हुए पंजरों की तस्वीरें दिखाई जाती हैं ताकि बनी नौ इंसान का रहम हरकत में आए और उनकी खातिर लोग कुछ कुर्बानियाँ पेश करें। लेकिन वो तेल से दौलतमंद की गई ताकतें जिनके पास तेल के नतीजे में दौलतों के पहाड़ इकट्ठे हो चुके हैं, وہ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی طرف منسوب ہونے کے باوجود آپ کے پیغام کی روح کو بھلا بیٹھے ہیں, اور ان کو کبھی خیال نہیں آتا کہ ہمارے ہمسائے میں بعض غریب افریقن ملک اس طرح فاقہ کشی کا شکار ہے. سعودی عرب ہے یا عراق ہے یا دوسری مسلمان طاقتیں, کویت ہو یا بحرین ہو یا اور شیخ ڈم کی ریاستیں ہوں, خدا تعالیٰ نے ایک لمبے عرصے تک ان کو بڑی بڑی دولتوں کا مالک بنائے رکھا ہے, اور اس کے ہوتے ہوئے باوجود اتنی خوراک ہونے کے کہ وہ سنبھالی نہیں جاتی. دور تو دور سوڈان اپنے نقص ساتھ کے ہمسائے جو مسلمان بھی ہیں وہ فاقوں کے شکار ہو رہے ہیں اور ان میں کوئی حرکت پیدا نہیں ہو رہی. کسی کو خیال نہیں آیا کہ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے دین کی تو امتیازی شان یہ تھی, جب آپ کی سیرت کی باتیں کی جائیں تو سب سے زیادہ خدا کی محبت کے بعد بنی نوع انسان کی محبت اور غریب کی محبت ہے جو انسان کے سامنے سیرت محمد مصطفیٰ کے روشن ہیولے کی طرح ابھرتی. یہ ہو ہی نہیں سکتا کہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا نام انسان کے ذہن میں آئے اور غریبوں کے ساتھ آپ کی ہمدردی اور ان کے ساتھ تمام عمر شفقت اور رحمت کا سلوک اچانک انسان کی نظر کو خیرہ نہ کر دے. محمد مصطفیٰ کی روشنی میں غرب غریب کی ہمدردی کی روشنی شامل ہے. ایک موقع پر آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ اگر تم نے مجھے تلاش کرنا ہو تو غریبوں میں تلاش کرنا, قیامت کے دن میں درویشوں میں ہوں گا غریبوں میں ہوں گا. اور فرمایا ان کا خیال کرنا کیونکہ تمہاری رونقیں اور تمہاری دولتیں غریبوں کی وجہ سے ہیں, انہی کی محنتیں ہیں جو رنگ لاتی ہیں اور پھر وہ تمہاری دولتوں میں تبدیل ہوتی ہیں. کم سے کم اتنا تو کرو کہ ان سے شفقت اور محبت اور ہمدردی کا سلوک کرو. بس حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم بلا شبہ تمام کائنات میں سب سے زیادہ غریبوں کے ہمدرد تھے, اور آپ کے نام پر آپ کے نام کے صدقے خدا سے دولتیں پانے کے بعد اور دولتوں کے پہاڑ حاصل کرنے کے بعد اپنے ہمسایہ ملکوں میں غربت کے اتھاہ گڑھوں کی طرف دیکھنا اور دل رحم کے جذبے سے مغلوب نہ ہو جانا, یہ کوئی انسانیت نہیں ہے. اگر یہ مسلمان ممالک دعا کی طرف متوجہ رہتے اور بنی نوع انسان کی ہمدردی کی طرف متوجہ رہتے تو میں یقین رکھتا ہوں کہ آج اس بڑے خوفناک ابتلاء میں مبتلا نہ کیے جاتے. بس ہم اپنی غربت کے باوجود ہر نیکی کے میدان میں ان کے لیے نمونے دکھاتے ہیں, اس میدان میں بھی ہم نمونے دکھائیں گے. بس دعائیں کریں اور ان کو دعاؤں کی تلقین کریں, صدقے دیں اور ان کو صدقوں کی تلقین کریں, صبر کریں اور ان کو صبر کی تلقین کریں, کیونکہ قرآن کریم کی صورتوں سے پتہ چلتا ہے کہ آخری زمانے میں وہی لوگ فتح یاب ہوں گے کہ جن کے متعلق فرمایا وَتَوَاصَوْا بِالصَّبْرِ وَتَوَاصَوْا بِالْمَرْحَمَةِ, کہ وہ صبر کی تلقین صبر کے ساتھ کیا کرتے تھے یا کرتے کیا کریں گے, اور رحمت کی تلقین رحمت کے ساتھ کرتے تھے. بس میں نے فیصلہ کیا ہے کہ 10,000 پاؤنڈ جو ایک بہت معمولی قطرہ ہے جماعت کی طرف سے افریقہ کے فاقہ کش ممالک کے لیے پیش کروں, اور حسب توفیق ذاتی طور پر بھی پیش کروں گا, اور ساری جماعت بحثیت جماعت بھی کچھ نہ کچھ صدقہ نکالے. یعنی جماعت کے ایسے فنڈ ہوتے ہیں جن میں صدقات یا زکوٰۃ وغیرہ کی رقمیں ہوتی ہیں, کچھ تو لازماً مقامی غریبوں پر خرچ کرنی پڑتی ہیں, کچھ ایسی بھی ہوتی ہیں جو اس کے علاوہ بچ جاتی ہیں, عفف کہلا سکتی ہیں وہ. تو قرآن کریم فرماتا ہے یسألونک کا ماذا ينفقون قل العفو, تو اس عفو کا ایک یہ بھی معنی ہے کہ جو کچھ تمہارے پاس ان مددات میں سے بچ سکتا ہے وہ بچاؤ اور غربا کی خدمت پر خرچ کرو, یعنی اور علاقوں والے غربا کی خدمت پر بھی خرچ کرو. اور اسی طرح ذاتی طور پر اگرچہ جماعت کی دولت ساری خدا ہی کی دولت ہے اور خدا ہی کی خاطر نیک کاموں پر خرچ ہوتی ہے, لیکن ایک یہ بھی میدان خدا ہی کی خاطر خرچ کرنے کا میدان ہے. بس میں کوئی معین تحریک نہیں کرتا, مگر میں یہ تحریک کرتا ہوں کہ اس نیت کے ساتھ خالصتاً कि हमारे इन सदकों को अल्लाह ताला अमन आलम के लिए हक में कबूल फरमाए और मुसलमानों के मसायब दूर करने के लिए कबूल फरमाए। और हमारी दुआएं भी इन दो बातों के लिए वक्फ रहें और हमारे सदक़े भी जिस हद तक हमें तौफीक है इन नेक कामों पर खर्च हों। और ये सारे जो सदक़ात होंगे ये खालिसतन अफ्रीका के फ़ाक़ज़दा ममालिक पर खर्च किए जाएंगे। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए और हमारे इन भाइयों की भी आँखें खोले जिनको कुरान ने खुली खुली नेकी की तालीम दी थी लेकिन उससे ये आँखें बंद किए बैठे हैं। आज का ये जो खुतबा था या है अभी जारी, ये जापान में भी सुना जा रहा है, मगरबी जर्मनी में भी सुना जा रहा है, मॉरिशस में भी सुना जा रहा है और कौन से तीन ममालिक में। तो ये जो नए ज़राए हैं मुवासलात के हैरत अंगेज़ तरक्की कर चुके हैं, लेकिन ये याद रखें कि जो खुतबे वहाँ सुनते हैं वो अपने जुमे का इसको हिस्सा ना बनाएं। मैं इस बात को जायज़ नहीं समझता कि खुतबा कहीं और पढ़ा जा रहा हो और बाकी लोग बकायदा उसको जुमे के हिस्से के तौर पर फरीज़े की अदायगी में शामिल कर लें। अपना जुमा आपको अलग पढ़ना होगा और फिर जापान में तो वक्त ही इस वक्त और है, वहाँ रात को पता नहीं क्या वक्त होगा इस वक्त जापान में, रात के 11:30 बज चुके हैं वहाँ, इसलिए वहाँ तो खुतबे का जुमे का वैसे ही सवाल नहीं है। तो बहरहाल मैं आपको बता रहा हूँ कि इन ममालिक में भी ये सुना जा रहा है, ये सारे भी इस तहरीक में बरह रास्त शामिल हो सकेंगे, इनको भी दुआ में याद रखें। इनमें बहुत नेकी की तलब पाई जाती है, कोशिश करते हैं कि हर नेकी के मुकाम में आगे कदम बढ़ाएं, अल्लाह ताला और भी इनको तौफीक अता फरमाए। الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر